بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir، اور انداز جہاں میں آج ہم گزشتہ سنیچر کو ترکی کے دارالحکومت انقرہ میں ہونے والے دہشت گردانہ حملے کے تناظر میں گفتگو کریں گے، تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، آج کے پروگرام میں ہم گزشتہ سنیچر کو ترکی کے دارالحکومت انقرہ میں ہونے والے دہشت گردانہ حملے، اس کے محرکات اور اس پر سامنے آنے والے رد عمل کا جائزہ لیں گے، لیکن پہلے ہماری رپورٹ۔
ترکی کے دارالحکومت انقرہ میں گزشتہ سنیچر کو ہونے والے دھماکوں میں 128 لوگوں کی موت ہو گئی، جبکہ 500 سے زائد لوگ زخمی ہوئے۔ کچھ ہی سیکنڈ کے فاصلے سے دو خودکش دھماکے اس وقت ہوئے جب کرد جماعت کے کارکن امن کے لیے مظاہرے کر رہے تھے۔ ترکی کے کرد علاقوں میں حالیہ کچھ مہینوں سے حالات خراب ہیں، اور کرد عسکریت پسندوں کے خلاف ترک فوج آپریشن کر رہی ہے، جس میں سینکڑوں کرد مارے جا چکے ہیں۔ کرد سیاسی رہنماؤں کو یہ اندیشہ ہے کہ ترکی کی اردوغان حکومت کرد علاقوں میں پھیلی بدامنی کا فائدہ آئندہ پارلیمانی انتخابات میں نہ اٹھائے، اسی لیے کردستان ورکرز پارٹی پی کے کے نے ایک طرفہ طور پر جنگ بندی کا اعلان کر دیا تھا، اور اس کے دو دن بعد ترکی کے گزشتہ پارلیمانی انتخابات میں بڑی کامیابی حاصل کرنے والے کرد جماعت کے کارکنوں نے امن مظاہرہ کیا تھا، جس کے دوران یہ دھماکے ہوئے۔ ان دھماکوں کے بارے میں مختلف قیاس آرائیاں کی جا رہی ہیں۔ ترکی کی حکومت کا کہنا ہے کہ یہ دھماکے ممکنہ طور پر داعش نے کیے ہیں، اور ساتھ ہی ترک حکام کہتے ہیں کہ دھماکوں میں علاقائی طاقتوں کا بھی ہاتھ ہو سکتا ہے۔ ترکی کے وزیر اعظم احمد داؤد اوغلو نے ملک کے سیاسی رہنماؤں سے دہشت گردی کے مقابلے میں متحدہ موقف اختیار کرنے کی اپیل کی۔ ایک پریس کانفرنس میں انہوں نے کہا کہ ان کی حکومت دہشت گردی کے مقابلے میں تمام سیاسی جماعتوں کے موقف میں ہم آہنگی لانے کی کوشش کرے گی۔ ترکی کے وزیر اعظم نے اسی کے ساتھ حالیہ دہشت گردانہ حملوں کے سلسلے میں حکومت پر لگائے جانے والے الزامات کی تردید کی، اور یہ تسلیم کرنے سے انکار کر دیا کہ حکومت کی پالیسیوں اور کوتاہیوں کی وجہ سے یہ دہشت گردانہ حملے ہوئے ہیں۔ احمد داؤد اوغلو نے یہ بھی کہا کہ ترکی شام نہیں ہے۔ تجزیہ نگاروں کا کہنا ہے کہ بے شک ترکی شام نہیں ہے، کیونکہ ترکی کی موجودہ پالیسیاں اگر جاری رہیں تو اس ملک کی حالت شام سے بھی زیادہ بدتر ہو جائے گی۔ تجزیہ نگار کہتے ہیں کہ اگر انقرہ دھماکوں میں داعش ملوث ہے تو اس کا مطلب یہ ہوا کہ داعش اور اردوغان حکومت کے درمیان جو ایک غیر اعلانیہ آشتی تھی وہ ختم ہو گئی۔ داعش کے ایک کمانڈر نے ایک انٹرویو میں کہا تھا کہ اگر ترکی داعش کے ساتھ غیر اعلانیہ آشتی کا احترام نہیں کرتا تو داعش بڑی بھیانک جوابی کارروائی کرے گی، اور اس کارروائی میں ترکی کی ٹوریزم انڈسٹری کو نشانہ بنایا جائے گا، جس سے اس ملک کو سالانہ $30 ارب کی آمدنی ہوتی ہے۔ اس بات کے امکانات ظاہر کیے جا رہے ہیں کہ داعش کے ساتھ ترکی کی آشتی اب باقی نہیں رہی، کیونکہ ترکی نے جیش الفتح نامی عسکری تنظیم کی حمایت شروع کر دی ہے جو شام میں داعش سے بھی لڑ رہی ہے۔ ترکی نے حالیہ مہینوں میں داعش کی جانب رجحان رکھنے والے افراد کی وسیع پیمانے پر گرفتاری بھی کی ہے۔ یہ گرفتاریاں امریکہ سے ترک قیادت کے مجبوری میں انجام پانے والے معاہدے کے تحت عمل میں لائی گئی ہیں، اور اطلاعات ہیں کہ ترکی نے 1000 سے زیادہ لوگوں کو گرفتار کیا ہے۔ بہرحال انقرہ دھماکے ترکی کی حکمران جماعت کے لیے بہت بڑا دھچکا ہے، خاص طور پر اس لیے بھی کہ یہ دھماکے وسط مدتی پارلیمانی انتخابات سے محض 18 دن پہلے ہوئے ہیں۔ حکمران جسٹس اینڈ ڈیولپمنٹ پارٹی نے اس الیکشن سے بڑی امیدیں وابستہ کر رکھی ہیں۔ الیکشن میں استحکام، امن و سلامتی اور اقتصادی نمو ایسے موضوعات تھے جن سے حکمران جماعت کو فائدہ پہنچ سکتا تھا، لیکن شام کے بحران میں ملوث ہو جانے کی وجہ سے ترکی ان تینوں میدانوں میں زبردست ناکامی کا سامنا کر رہا ہے۔ اس طرح یہ دھماکے اردوغان اور ان کی پارٹی کے لیے بہت برا شگون ہیں۔
ناظرین، سانپ پالنے والا بھی اس کے شر سے محفوظ نہیں رہتا، اور موقع ملتے ہی سانپ اس کو بھی ڈسنے سے نہیں چونکتا جو اس کو دودھ پلا کے بڑا کرتا ہے۔ بالکل یہی بات دہشت گردوں کے لیے بھی کہی جا سکتی ہے۔ اب تک کتنے سانپ پالنے والے سانپ سے ڈسے گئے یہ بتانا شاید مشکل ہو، لیکن اس بات کی نشاندہی آسانی سے کی جا سکتی ہے کہ دہشت گردوں کی پرورش، تربیت اور پال پوس کے بڑا کرنے والے کتنے ممالک دہشت گردی کا نشانہ بنے ہیں۔ بالکل سامنے کی مثال ہے، امریکہ نے القاعدہ کو تشکیل دیا، ٹریننگ دی، طالبان کو بنایا، طالبان کو ٹریننگ دی، اسلحہ دیا اور افغانستان میں حکومت تک پہنچایا۔ اس کے بعد غلط یا صحیح، امریکہ نے ٹوئن ٹاورز پر حملوں کا ذمہ دار القاعدہ اور طالبان کو قرار دیا۔ 4 سال پہلے جب ترکی نے امریکہ اور سعودی عرب کے ساتھ مل کے شام کی حکومت کو گرانے کے لیے مختلف دہشت گرد گروہوں کی تشکیل میں حصہ لینا شروع کیا، شام کی حکومت کے مخالف دہشت گردوں کو ٹریننگ دینے کے لیے اپنے سرحدی علاقوں میں کیمپ کھولنے کی اجازت دی، پوری دنیا سے آنے والے دہشت گردوں کو شام جانے کے لیے اپنی سرحدوں پر سہولتیں فراہم کیں، سرحدیں کھول دیں، اسی وقت انقرہ حکومت کو خود ملک کی حزب اختلاف کی سیاسی جماعتوں کے رہنماؤں نے خبردار کیا تھا، عوام نے مظاہرے کر کے حکومت کو خبردار کیا تھا، اس کی اس پالیسی کی مخالفت کا اعلان کیا تھا اور صاف اور واضح لفظوں میں کہا تھا کہ یہ دہشت گرد گروہ ایک دن ترکی کے لیے بھی مصیبت بنیں گے اور یہاں بھی دہشت گردی کا بازار گرم کریں گے۔ امریکہ تو ہزاروں کلومیٹر دور ہے، اس نے دہشت گردوں کو لا کے ترکی کی سرحد پہ جمع کر دیا ہے۔ اگر کسی دن یہ دہشت گرد پلٹے تو امریکہ اور یورپ پہنچ پائیں گے یا نہیں، لیکن ترکی ان کے شر سے محفوظ نہیں رہ سکے گا۔ گزشتہ سنیچر کو جو کچھ ہوا وہ دہشت گردی کا بھیانک واقعہ ہے۔ اس میں سرکاری رپورٹ کے مطابق 100 کے قریب جاں بحق ہوئے اور دیگر رپورٹوں میں بتایا گیا ہے کہ 128 افراد مارے گئے اور 500 کے قریب زخمی ہوئے۔ اس واقعے کی جتنی مذمت کی جائے کم ہے، لیکن اس واقعے نے یہ ثابت کر دیا ہے کہ دہشت گردی کے حامی بھی دہشت گردی سے محفوظ نہیں ہے، اور دہشت گردی کے ہر واقعے کی، چاہے وہ دنیا کے کسی بھی خطے میں ہو، کسی بھی شکل میں ہو، کسی بھی نام سے انجام دی جائے، مذمت کی جانی چاہیے اور دہشت گردوں کی سرکوبی ہونی چاہیے، اور سب سے بڑھ کے یہ کہ دہشت گردوں کو اچھے اور بروں میں تقسیم نہیں کرنا چاہیے۔ کسی بھی ملک کو اپنے مخالفین کے خلاف دہشت گردوں سے کام نہیں لینا چاہیے۔ اس صدی میں بعض ملکوں نے دہشت گرد گروہوں کی تشکیل اور ان کی تربیت میں امریکہ کا ساتھ دے کے بہت بڑی غلطی کی ہے۔ امریکہ کے تو سامراجی اہداف و مقاصد ہیں، سامراج خود دہشت گرد ہوتا ہے اور دہشت گردوں کی طرح سامراجی طاقتیں بھی کسی کی وفادار نہیں ہوتی، جن سے وہ کام لیتی ہیں ان کو وہ ہٹانے میں اور ان کے خلاف تادیبی کاروائی کرنے میں تاخیر نہیں کرتی ہیں۔ ترکی میں سنیچر کو رونما ہونے والا واقعہ انتباہ ہے، خود ترکی کے لیے بھی، سعودی حکومت، قطر اور علاقے کی ان تمام دیگر حکومتوں کے لیے بھی جنہوں نے سامراجی اہداف سے ہم آہنگ ہو کے دہشت گرد گروہوں کی پشت پناہی کی ہے اور اب بھی کر رہی ہیں۔ اب بھی وقت ہے دہشت گردوں کی حمایت سے ہاتھ کھینچ لیں۔ ہمارے آج کے پروگرام میں اسلام آباد سے پاکستان کے ممتاز تجزیہ نگار پروفیسر نذیر حسین اور کراچی سے پاکستان کے ایک اور سینئر تجزیہ نگار نقی ہاشمی حصہ لیں گے۔ گفتگو کا آغاز کر رہے ہیں پروفیسر نذیر حسین صاحب سے جو اسلام آباد میں موجود ہیں۔ نذیر حسین صاحب السلام علیکم۔
جی وعلیکم السلام۔
جناب، سنیچر کو ترکی کے دارالحکومت انقرہ میں دہشت گردانہ حملے میں سرکاری رپورٹ کے مطابق تقریباً 100 افراد جاں بحق ہوئے اور غیر سرکاری رپورٹ کے مطابق 128 جاں بحق ہوئے اور 500 کے قریب زخمی ہو گئے۔ اس دہشت گردانہ حملے کے بارے میں آپ کا تجزیہ کیا ہے؟
یہ دیکھیں اشرف صاحب، معاملات ہیں اور بہت سے حالات ہیں جن کی طرف آپ نے بھی اشارہ کیا ہے، اور خاص طور سے ہمیں جو ترکی کی پالیسی ہے اس میں کچھ تضاد نظر آ رہا تھا ابتدائی طور پر، اور خاص طور سے یہ کہ ان کی جو پالیسی رہی ہے اسلامی اسٹیٹ کے متعلق وہ کچھ تضادات کا شکار تھی، جس کی وجہ سے ان کو جو ہے کچھ مسائل کا شکار ہونا پڑا. آپ نے جیسے اپنے ابتدائیے میں بھی یہ کہا تھا کہ بعض وقت یہ ہوتا ہے کہ جب سانپ کو پالا جاتا ہے تو سانپ اپنے ہی مالک کو یا اپنے ہی پرورش کرنے والے کو ڈستا ہے. اسی کئی مثالیں ہمارے سامنے ہیں، طالبان کی مثال ہے، القاعدہ کی مثال ہے، النصرہ کی مثال ہے. جس طرح IS کو بھی پالنے میں جس نے بھی اپنا ہاتھ انجام دیا ہے اس کے ساتھ یہ چیز کرنی پڑی ہے. دوسری طرف ہم یہ دیکھتے ہیں کہ جو ترکی کی پالیسی ہے وہ ابتدائی طور پہ مخلصانہ تو تھی لیکن وہ شام کے خلاف تھی، اور جب شام کے خلاف تھی تو وہاں کی جتنی بھی تنظیمیں تھیں یا جتنی بھی جو انٹی ریبل فورسز تھیں یا اسد حکومت کی جتنی مخالف فورسز تھیں ان کو ترکی کا ساتھ تھا، ترکی کا ساتھ تھا، سعودی عرب کا ساتھ تھا، مصر کا ساتھ تھا. تو شروع میں تو یہ ہوا لیکن جب انہوں نے دیکھا کہ یہ IS شاید ان کے لیے ہی ایک خطرہ بن جائے گا تو اس لیے انہوں نے پھر اس کو بدلنے کی کوشش کی. اور آپ کو یاد ہوگا کہ ترکی کے صدر نے ایران کا دورہ کیا تھا، اس کے بعد ان کی جو پالیسی ہے اس میں کافی تبدیلی آ گئی تھی اور انہوں نے اپنے ہاتھ جو ہیں وہ جو باغیوں سے یا ریبل سے ہٹا لیے تھے. دوسری طرف ہمیں یہ بھی دیکھنے میں آ رہا ہے کہ کردوں کے خلاف یا کردوں کے ساتھ جو ان کی کچھ تذبذب کا شکار ہے، ایک طرف تو وہ چاہتے ہیں کرد کو جو کرد عوام ہیں ان کو امینسپیٹ کیا جائے، ان کو آزادیاں دی جائیں، ان کو حقوق دیے جائیں، اور اسی لیے کیونکہ کرد اس وقت جو ہیں ایک بہت منظم، بہت فعال اور بہت مضبوط طاقت کے طور پر ابھرے ہیں اسلامک اسٹیٹ کے خلاف. لیکن دوسری طرف ابھی جو بجو ہم دیکھ رہے ہیں تو کرد ترکش کرد ہیں وہ ترکی کی سیاست میں بہت حد تک انوالو ہو رہے ہیں، جو کہ آپ نے بھی جس کی طرف اشارہ کیا کہ ترکی کی جو اندرونی سیاست ہے اس کے لیے شاید ایک بہت بڑا خطرہ ہو. لہٰذا اسی لیے جب ترکی میں یہ حملہ ہوا ہے تو ترکی حکومت کے لیے بھی وہی مشکلات کا سامنا کرنا پڑا جو حکومت کی پالیسی میں ان کو نظر آیا، کہ ایک طرف وہ کردوں کو بیف اپ کر رہی تھی، ان کو ویپنز دے رہی تھی، ان کو IS کے خلاف استعمال کرنے کی کوشش کر رہی تھی، لیکن جب ترکوں نے اس بات کا اعادہ کیا کہ وہ ترکی کی سیاست میں اپنا بھرپور کردار ادا کریں گے تو اس کو ایسے مسائل کا شکار ہونا پڑا. ابھی اس دھماکے کی وجہ سے شدید ہے، تمام ممالک نے اس کو کنڈیم کیا ہے، لیکن آپ کو معلوم ہے کہ اس سے پہلے بھی کئی خودکش حملے ہو چکے ہیں، انکرہ میں بھی ہوئے ہیں، استنبول میں بھی ہوئے ہیں. تو یہ جو ترکی کی پالیسی ہے مشرق وسطی میں اور اس کا شاخصانہ ہے، اور جلد یا بدیر ترکی کو اپنی جو پالیسی ہے اس پہ بتدریج غور کرنا پڑے گا اور اپنے آپ کو، اپنی سرحدوں کو مضبوط بنانا پڑے گا اور محفوظ بنانا پڑے گا، تاکہ نہ صرف وہاں کے عوام بہتر زندگی گزار سکیں بلکہ جو ترکی کی پالیسی ہے مشرق وسطی میں اس کے اثرات بھی جو ہے وہ ترکی کے عوام کو یا کردوں کو یا دوسرے علاقے کے جو لوگ ہیں ان پہ برے اثرات نہ پڑے. جی
جی نذیر صاحب، اس دھماکے کے محرکات اور اہداف کیا ہو سکتے ہیں؟
اہداف بڑے اہم ہیں، ایک تو یہ ہے جیسے میں نے گزارا اسلامک
جی
سٹیٹ جو ہے یا ریاست جس کو بھی وہ کہہ رہے ہیں اسلامی ریاست جو ہے اس کے خلاف جو اس وقت بہت بڑی ایک منظم قوت ہے وہ کرد ہیں. ظاہر ہے اور بھی قوتیں لڑ رہی ہیں، عراقی فوج لڑ رہی ہے، ایران اپنی امداد دیے ہوئے ہے، شامی افواج لڑ رہی ہیں، لیکن کرد علاقوں سے جو لوگ نکل رہے ہیں کو مارنے کے لیے وہ ایک بہت حد تک ایک طاقتور قوت اور مضبوط ان کے لیے ایک سردرد ہے. لہٰذا انہوں نے دو ایک تیر سے دو نشانے کرنے کی کوشش کی ہے. ایک تو کردوں کو یہ وارننگ ہے کہ جی آپ اسلامی ریاست کے خلاف جو ہیں اپنی کاروائیوں کو ختم کریں، اور دوسری ترکی کو بھی، اور ترکی کے جو کرد عوام ہیں ان کو بھی یہ بہت واضح ایک نشانی یا پیغام دینے کی کوشش کی جا رہی ہے کہ ترکی کو اپنی جو پالیسی ہیں اس پہ نظر ثانی کرنی پڑے گی. لہذا وہ ایک تیر سے دو شکار کرنے کی کوشش کر رہے ہیں اسلامی ریاست, کہ کردوں کو بھی ڈرایا دھمکایا جا رہا ہے اور ترکی کی حکومت کو بھی ڈرایا دھمکایا جا رہا ہے کہ اگر انہوں نے اپنی پالیسی اسی طرح جاری رکھی تو شاید ان کو اس سے بھی زیادہ جو ہے وہ نقصانات کا سامنا اٹھانا پڑے. جی
بہت بہت شکریہ. اور نقی ہاشمی صاحب سے رابطہ ٹیلی فون لائن کے ذریعے ہوا ہے. جی ہاشمی صاحب السلام علیکم.
جی وعلیکم السلام شرفا صاحب.
جناب ترکی میں سنیچر کو جو دہشت گردانہ واقعہ رونما ہوا ہے اس کے محرکات کے بارے میں آپ کا تجزیہ کیا ہے, آپ کا نظریہ کیا ہے؟
جی بسم اللہ الرحمن الرحیم. جیسے کہ ہمارے مہمان دوست بھی کہہ رہے تھے کہ اور آپ کی بھی شروع کی پروگرامنگ میں یہ بات تھی, شروع میں جو آپ نے رپورٹ پیش کی, بات یہ ہے کہ جنہیں پالا غلط طریقہ کار, غلط روش, غلط انداز, اہداف حاصل کرنے کے لیے غلط طریقے, اور غلط اہداف کو ہی حاصل کرنے کے لیے اس طرح کے غلط طریقے اختیار کیے جاتے ہیں کہ جو ترکی نے بھی اب آپ اس کو کہہ سکتے ہیں کہ یورپ نے ان کو بیوقوف بنایا, امریکہ کے ہاتھوں بیوقوف بنے, اور انہوں نے اچھے خاصی سیاست, اچھے خاصے انداز, اور عوام کتنا بھروسہ کہ اس طرح کے مذہبی اور اسلامی لوگوں کو انہوں نے الیکشن میں جتوایا اور ان کے ہاتھوں میں سیٹیں نہیں باقاعدہ, اور یہ گورنمنٹ بنانے میں کامیاب ہو گئے, لیکن انہوں نے بالکل 180 ڈگری اپنے آپ کو, اپنے مفادات اس طرح سے لوگوں کے سامنے پیش کیے جو بہرحال عوامی مفادات نہیں ہیں اور استعماری مفادات سے بہت مناسبت یا مماثلت رکھتے تھے, اور انہوں نے ایک طرح سے غلط اہداف کو غلط طریقے سے حاصل کرنے کے لیے ان کی پرورش کی. اب جن کی پرورش کر دی ہے ان کے اہداف یا ان کو جو ہدف دیا, جب دیکھا کہ وہ آہستہ آہستہ ان اہداف میں کامیاب نہیں ہو پا رہا, خصوصاً جو اس ہفتے ڈیڑھ ہفتے کی جو پروسیس یعنی پروگرس ہم کہیں گے رشیا کا, خصوصاً روس کا اس قضیے میں کود جانا ہے, اس کے بعد سے اور زیادہ مایوسیاں پھیل رہی ہیں ان لوگوں میں کہ جنہیں انہوں نے بنا کے, انہوں نے پرورش کر کے, انہوں نے ان کو پال پوس کے بڑا کر کے اپنے غلط اہداف کے لیے اس میدان میں کودوایا تھا. اب جب انہیں احساس ہوا کہ ہم بہت تیزی سے ناکام ہو رہے ہیں تو پالیسیز ان کی طرف سے جو ہے وہ ایک طرح سے دھمکیاں, ایک طرح سے یہ ایک آپ کہہ سکتے ہیں کہ ایک تھریڈ ہے جو انہوں نے گورنمنٹ کو دی ہے کہ بھائی تم آؤ ہمیں نجات دینے کے لیے, باقاعدہ کودو, خود میدان میں آؤ. اور آپ کو پتا ہے کہ اس طرح کی جو پریشر گروپ کہلاتے ہیں یا انتہا پسند تنظیمیں یا ملیٹنٹ گروپ جو ہوتے ہیں وہ بعد میں اپنے اہداف اگر ان کے مکمل نہ ہو رہے ہوں تو وہ پھر اپنے اسی کو ڈستے ہیں کہ جس کے ذریعے سے وہ بنے تھے. تو بہرحال ابھی ترکی جو وہ اس طرح کے ایک ماحول کا شکار ہو رہا ہے.
بہت بہت شکریہ نذیر صاحب. جناب ترکی تو اب بھی وہ امریکہ کی ہی زبان بول رہا ہے. بھائی ٹھیک ہے داعش کا مخالف ہوا, داعش کا مخالف امریکہ ہو گیا تو ترکی بھی ہو گیا, لیکن امریکہ تو اب بھی یہ کہتا ہے کہ شام کے جو اعتدال پسند حکومت مخالف مسلح گروہ ہیں ان کی مدد جاری رہے گی, ترکی بھی یہی کہتا ہے, اور دوسری طرف روس نے آج ایک بار پھر صاف اور واضح لفظوں میں, روس کے جو وزیر خارجہ ہیں انہوں نے یہ کہا ہے کہ امریکہ اور اس کے اتحادی جو اسلحے وہ بقول خود اعتدال پسند گروہوں کو دے رہے ہیں وہ سارے اسلحے شام میں جو تکفیری دہشت گرد گروہ ہیں ان کے پاس جا رہے ہیں, اب جیسے بھی جا رہے ہوں, لیکن وہ اسلحے جو امریکہ دے رہا ہے, جو ترکی یا دوسرے, تو وہی اسلحے استعمال ہو رہے ہیں. تو ان لوگوں نے تو دہشت گرد گروہوں کی حمایت اب بھی جاری رکھی ہے.
صاحب آپ کی بات بالکل درست ہے, اور آپ اگر آپ کو یاد ہو آپ کے ٹی وی نے بھی آپ کے چینل نے بھی یہ بات بتائی ہوگی کہ پیوٹن کو جب نیو یارک میں جنرل اسمبلی کے بعد ایک پریس کانفرنس میں اس نے جب خطاب کیا تو اس نے کیٹیگوریکل یہ بات کہی تھی کہ آئی ایس کو بنانے میں, آئی ایس کو آگے بڑھانے میں, آئی ایس کو اصلاح دینے میں سب سے بڑا ہاتھ جو ہے وہ ریاست ہائے متحدہ کا ہے. اور یہ ایک بات بڑی اہم ہے کہ پہلے اسلامی ریاست کو جو ہے اس کی ٹریننگ, اس کو اصلاح, اس کو پیسہ جو ہے وہ غلف سے دیا جاتا تھا, لیکن ابھی پینٹاگون نے اس کو تبدیل کر کے اس کا جو دائرہ کار ہے اس کو وہاں سے غلف سے اٹھا کے تو یورپ میں لے کے چلے گئے ہیں, और जिसकी तरफ आपने भी इशारा किया है कि तुर्की भी सपोर्ट कर रहे हुए हैं। दूसरी तरफ आप ये देखिए कि आईएस जो है वो, या इस्लामी रियासत जो है, सो कॉल्ड जो भी इसको नाम दिया जाए, दाइश जो है, ये सिर्फ उन इलाकों पे जाके कब्जा करती है जहां पे तेल की दौलत हो या तेल के जखायर हों, उन पे कब्जा करके वो तेल जो है वो बैनुल अक्वामी मार्केट में बेचा जाता है। अभी मैं ये नहीं बात कर रहा, लेकिन वाशिंगटन पोस्ट में ये रिपोर्ट आई है कि सबसे ज्यादा दाइश से जो तेल खरीदा जा रहा है, तकरीबन 80% तेल जो दाइश फरोख्त कर रही है ब्लैक मार्केट में, वो तुर्की खरीद रहा है। 80% जो तेल दाइश के कंट्रोल में है वो तुर्की खरीद रहा है। तो लिहाजा इस बात का मुबैन सबूत है कि एक तरफ तो वो अपने तरफ से ये कहने की कोशिश कर रहे हैं कि जी दाइश ने ये कर दिया, दाइश ने वो कर दिया, लेकिन जो माशी मुफादात हैं वो भी दाइश के साथ वाबस्ता हैं। लिहाजा मैंने जैसे शुरू में गुजारिश की थी कि तुर्की की जो पॉलिसी है वो हमें एक मखमसाना पॉलिसी नजर आ रही है, तजज्जुब का शिकार नजर आ रही है, एक दोहरी पॉलिसी नजर आ रही है, और जिसकी वजह से उसको ये नुकसानात, ये जहीमत उसको जो है वो उठाना पड़ रही है। प्यूटन का बयान, इसमें किसी को दो राय नहीं हो सकती कि प्यूटन ने जब ये देखा कि हाफिज अल असद की हुकूमत को हर तरफ से गिराया जा रहा है, खलीजी ममालिक भी उसके पीछे पड़े हुए हैं, अमेरिका बहादुर भी उसके पीछे पड़ा हुआ है, तुर्की भी इसके पीछे पड़ा हुआ है, तो पहली बार प्यूटन ने और रशिया की फोर्सेस ने हाफिज अल असद, सॉरी बशर अल असद को बचाने की कोशिश की है, और ये कोशिश किस हद तक कामयाब हुई है ये आने वाला वक्त ही बताएगा। लेकिन उनका टारगेट, सबसे बड़ा इस वक्त टारगेट जो है, दाइश को नाकाम बनाना है, दाइश के ठिकानों को ख़त्म करना है। लेकिन जब हम इस सारे असरात का ताना बाना हम मिलाने की कोशिश करते हैं तो हम ये देखते हैं कि कुछ इस्लामी ममालिक, कुछ अरब ममालिक जो हैं वो पसे पर्दा जो है अमेरिका की इस ख्वाहिश को पूरा करने में नाकाम नजर आते हैं कि किसी ना किसी तरह जो है वो हाफिज असद की हुकूमत का खात्मा कर दिया जाए। लेकिन प्यूटर ने ये बात दो टोक अल्फाज में वाजह कर दी है, अकवाम मुत्तहदा की जनरल असम्बली में भी, उस प्रेस कॉन्फ्रेंस में भी, और आज जो आपका बयान आपने पढ़ के बताया है रूस के वजीर खारजा का, कि वो किसी सूरत में भी दाइश को आगे नहीं बढ़ने देंगे और वो हाफिज अल असद, सॉरी बशर अल असद की जो हुकूमत है उसका हर मुमकिन दिफा करेंगे। और दाइश जो है, जो पुष्ट पनाही हासिल किए हुए है कुछ अरब ममालिक की, जिसमें तुर्की भी शामिल है और अमेरिका की, ये इस बात का मुबैन सबूत है कि देखिए इस वक्त मशरक वुस्ता में कहीं भी अमन हमें नजर नहीं आ रहा, चाहे वो लीबिया हो, चाहे वो कोई भी मुल्क हो, मिस्र हो, शाम हो। तो लिहाजा अब उनकी ये कोशिश है कि शाम से भी जो बशर अल असद की गवर्नमेंट है इसका जब खात्मा किया जाए, अगर वो उनके हिसाब के मुताबिक ये पूरा हो जाता है तो शाम में भी खलीज पैदा हो जाएगी। इस सियासी खलीज को जो है सिर्फ और सिर्फ जो दाइश ही पुर कर सकती है बकौल उनके। लेकिन इंसान जो सोचता है उसके अलावा जो दूसरे ऑपरेंट सोचते हैं वो कुछ बेहतर शायद सोचते हैं। तो लिहाजा प्यूटन ने पहली दफा मशरक वुस्ता में अपनी फौजों को भेजकर इस बात का सबूत दिया है कि अगर अमेरिका अपने हलीफों को बचाने के लिए और फौज उतार सकता है, कई बार उतार सकता है, तो शाम के लिए, शाम की आवाम के लिए और शाम के हुकूमत के लिए भी प्यूटन और रशिया की फोर्सेस जो हैं वो इस्तेमाल हो सकती हैं। देखिए इस बात को बशर अल असद की जो हुकूमत है वो सरकारी में भी और बैन अल-अक़वामी कवानीन में भी एक लिस्टिमेट गवर्नमेंट है, एक गवर्नमेंट ऐसी है जिसको दुनिया रिकग्नाइज करती है, लिहाजा उसके खिलाफ जो भी कार्रवाई की जाएगी वो ना होगी बल्कि गैर सियासी भी होगी और गैर अखलाकी भी होगी। प्यूटन ने जो है वो बशर अल असद का साथ दिया है और दाइश के हमलों में उसको नुकसान, दाइश को नुकसान पहुंचाने की कोशिश की जा रही है। लेकिन तुर्की जो है, मैंने जैसे आपको बताया कि दाइश से उसके जो मफादात वाबस्ता हैं उसकी वजह से उसकी पॉलिसी जो डिक्लेरेटरी है, जो अलानिया है, वो कुछ और है, और जो एक्चुअल पॉलिसी है जो पसे पुश्त है, जिसकी वजह से वो अपनी अपनी माशियात को मजबूत करने के दर पे है, वो कुछ और नजर आ रही है, जिसकी वजह से तुर्की को जो है इस किस्म के नुकसान का खमियाजा जो है वो भुगतना पड़ रहा है।
बहुत बहुत शुक्रिया। और नाज़रीन, यहाँ पर हम एक ब्रेक लेंगे, इसके बाद प्रोग्राम आगे बढ़ाएंगे। ناظرین، ترکی میں ہونے والے حالیہ دہشت گردانہ حملے کے بارے میں گفتگو ہو رہی ہے. اگلا سوال ہم کریں گے نقی ہاشمی صاحب سے. ہاشمی صاحب، جناب دیکھیے، ترک حکومت جو بھی کہے، لیکن سنیچر کو جب سے یہ دھماکہ ہوا ہے، اسی دن سے ترکی کے مختلف شہروں میں عوام مسلسل مظاہرے کر رہے ہیں. ایک طرف ترک حکومت ہے جو تمام حزب اختلاف کی جماعتوں سے یہ کہہ رہی ہے کہ دہشت گردی کے مقابلے میں متحدہ موقف اختیار کیا جائے، دوسری طرف عوام سڑکوں پر ہیں، مظاہرے کر رہے ہیں، اور وہ یہ کہہ رہے ہیں کہ ترک حکومت دہشت گردی کے تعلق سے اپنی پالیسی تبدیل کرے. عوام کے اس مطالبے کے بارے میں آپ کیا کہیں گے؟
جی بالکل ایسا ہی ہے کہ جیسا آپ نے فرمایا کہ عوام تقریباً یہ دھماکوں کے بعد سے نہیں ہوا، دھماکوں سے پہلے ہی، دوسرے لفظوں میں یہ 5 سال پہلے جب یہ اربکان گورنمنٹ طے، اردکان کی گورنمنٹ طے کر لیتی ہے کہ انہوں نے اس طرح سے شام کی حکومت کو گرانے میں سپورٹ کرنی ہے اور اپنی لاجسٹک سپورٹ کے ساتھ اپنی فوجیوں کی تیاری، اور پھر وہ سارے دروازے کھول دینا ہے کہ جو حلب کے ذریعے سے پورے شام میں داخل ہوں. عوام نے پہلے دن سے ریزسٹنس دکھائی ہے، پہلے دن سے مخالفت کی ہے، اور ایک شہر نہیں، کئی شہروں میں، کیپٹل سمیت کئی شہروں میں یہ مظاہرے جاری رہے، اور یہ عروج پر پہنچے اس وقت کے جب داعش آہستہ آہستہ ترکی کی بارڈر پر آ کے اور اس قوبانی کے علاقے پر اٹیک کرتی رہی اور کوئی روکنے کے لیے نہیں گیا. کردیوں نے پھر وہاں پر ذرا زیادہ پریشر کے ساتھ، پہلے پوری ترک عوام مظاہروں میں تھی، پھر ذرا کردیوں نے زیادہ جذبات کے ساتھ مظاہرے کیے، اور ابھی آخری صورتحال جو چل رہی تھی اس میں بھی آپ نے دیکھا کہ یہ عوامی پرامن مظاہرے ہی تھے کہ جن کے اوپر اس طرح کے دھماکے کیے گئے. تو عوام تو پہلے دن سے، یعنی ویری نیکسٹ، بالکل جیسے جنگ شروع ہوئی اس کے دوسرے تیسرے دن سے ہی ترکی کی عوام نے اپنی ناراضگی کا اظہار کیا. لیکن رجب طیب اردوغان اصلا سننے کے لیے تیار نہیں تھے، بالکل ڈکٹیٹرز والا رول پلے کر رہے تھے. ان کا حال بھی بہت برا کیا، آپ کے سامنے ہے کہ جو جون کے الیکشنز ہوتے ہیں اس میں یہ اپنی کئی سیٹیں کھو بیٹھتے ہیں. تو یہ ایک عوامی ریئیکشن ہے کہ جو ان کو مل گیا ہے، اور آئندہ آنے والے الیکشنز میں ان کو اور زیادہ فیس کرنا ہوگا. تو بات بالکل آپ نے صحیح کہی کہ عوام پہلے دن سے ان کی ان پالیسیز کے خلاف ہے، لیکن کیونکہ عوام کی اب ہے کہاں اہمیت اور کہاں اس کی سے ہے، کہاں اس کو سنا جاتا ہے، کہاں اس کی بات کو جو ہے وہ رکھا جاتا ہے، تو بہرحال وہ انتخابات میں ان کو نظر آئے گا. اور اس وقت پوری ترکی عوام دہشت گردی اور خصوصاً حکومتی جو سرپرستی شام میں یا ان کے پڑوسی ممالک میں دہشت گردی کو اپنی حکومت کی طرف سے جو سرپرستی نظر آ رہی ہے، یہ مظاہرے سارے اس کے خلاف ہو رہے ہیں. اور ہمیں قوی امید ہے کہ آئندہ آنے والے الیکشنز میں بہت بری طریقے سے عوام اپنے ریاکشن کا اظہار کرے گی کہ جس کو انہیں بھگتنا پڑے گا.
شکریہ جناب. نذیر صاحب، جناب ترکی یہ دعویٰ تو کر رہا ہے کہ وہ داعش کا مخالف ہے، اور عام طور پر یہ تاثر دینے کی کوشش کر رہا ہے کہ چونکہ اس نے داعش کی مخالفت شروع کر دی ہے تو داعش نے یہ حملہ کیا ہے. لیکن ایک رپورٹ یقیناً آپ کے سامنے، آپ کی نظروں سے گزری ہوگی، تمام نیوز ایجنسیوں میں یہ رپورٹ آ چکی ہے کہ سعودی عرب نے روس کے صدر پوتن کو جو ہے وہ $400 ارب کی رقم کی پیشکش کی تھی کہ انہوں نے داعش کے خلاف جو کاروائیاں شروع کی ہیں اس سے نکل جائیں. اسی کے ساتھ سعودی عرب نے صاف اور واضح لفظوں میں یہ کہا تھا، یہ آپ کے علم میں ہوگا کہ داعش کے خلاف ایک نیا اتحاد، 4 فریقی اتحاد بنا ہے. وہ اتحاد ہے روس، ایران، عراق اور شام کا. یہ اتحاد ابھی، یعنی فی الحال اب تک، صرف انٹیلیجنس کی اطلاعات کے تبادلے کی حد تک یہ کام کر رہا ہے. بغداد میں اس کا ہیڈ کوارٹر ہے، اور باقاعدہ اس نے اس کی فراہم کردہ اطلاعات پر عراقی فضائیہ نے 2-3 دن پہلے سے فضائی حملے شروع کیے ہیں، اور بہت ہی صحیح نشانے پر انہوں نے حملے کیے ہیں. سعودی عرب، قطر، متحدہ عرب امارات اور ترکی، 4 ملکوں کا نام لیا جا رہا ہے کہ ان 4 ملکوں کے رہنماؤں نے مشترکہ طور پر روس کے صدر پوتین سے یہ کہا کہ یہ $400 ارب کی رقم हम आपको देने के लिए तैयार हैं, इस रकम को बढ़ा भी सकते हैं, आप दाइश के खिलाफ ये जो नया इत्तेहाद है इससे निकल जाएं। तो क्या अब भी यह कहा जा सकता है कि तुर्क हुकूमत दाइश के खिलाफ है?
मैं अगर शुरू में भी गुजारिश कर चुका हूँ, आपके जो सवाल हैं उसके दो पहलू हैं और दोनों ही बहुत अहम हैं। आपको मालूम होना चाहिए कि ये कोई पहली बार नहीं है कि अरब ममालिक की तरफ से और तुर्की की तरफ से, खासतौर से सऊदी अरब की तरफ से, उसके सदर को जो है वो एक ऑफर की गई है। अगर आपको याद हो कि शुरू में जब ये शाम का कज़िया शुरू हुआ था और रूस ने बशर अल-असद की हमायत का ऐलान किया था, तो उस वक्त के जो वज़ीर ख़ारजा थे सऊद अल-फैसल, उन्होंने रूसी सदर को ये पैगाम पहुंचवाया था कि आपने बशर अल-असद की हमायत ना ख़त्म की तो हम जो इस्लामी जंगजू हैं उनको चेचनिया में दोबारा से जो हैं वो रिवाइव करेंगे, और आपकी जो वस्ती एशिया की रियासतें हैं वहाँ भी इस्लामी तहरीक की जो है वो शायद शुरुआत हो जाए। ये मैं नहीं कह रहा, ये मुख्तलिफ अखबारात में आया था, बैन अल-अक़वामी अखबारात में भी आया था और शायद पाकिस्तान के भी कुछ अखबारों में ये बात आई थी। तो ये कोई पहली बार नहीं है कि उनको ये चीज़ ऑफर की जा रही है। दूसरी तरफ आप ये देखिए कि अगर इस रकम से प्यूटन साहब ने रुकना होता तो वो ना वो अपने जहाज़ों को इस्तेमाल करवाते, ना अपनी अफवाज को वो इस्तेमाल करवाते। शायद सऊदी अरब को और तुर्की को इस बात का अंदाज़ा नहीं है कि रूस के जो मफादात हैं वो किस हद तक वाबस्ता हैं बशर अल-असद की हुकूमत को कायम रहने में। आपको पता है कि लाटकिया में जो नेवल बेस है, वाहिद नेवल बेस पूरे मशरक़ वस्ता में जो रूस का है, जहाँ पर उसके जंगी जहाज़ भी हैं, जहाँ पे बहुत सी और भी चीज़ें उनकी मौजूद हैं। एक तरफ तो ये चीज़ हमें नज़र आती है, दूसरी तरफ मैंने आपके पहले सवाल में ये जवाब देने की कोशिश की थी कि अगर अमेरिका बहादुर जो है वो मशरक़ वस्ता में अपने किसी भी हलीफ मुल्क को बचाने के लिए जा सकता है, चाहे वो इराक हो, चाहे वो मिस्र हो, चाहे वो सऊदी अरब हो, तो क्या ये हक जो रूस को हासिल नहीं है कि बशर अल-असद की हुकूमत जिनकी हकमायत करते हैं, बशर अल-असद की हुकूमत जो कि लिजिटिमेट इंटरनेशनल कवानीन के लिहाज से वहाँ मौजूद है उसकी हिफाजत के लिए उसकी, तो लिहाजा ये बात बड़ी अहम है। हो सकता है ये जो ऑफर की गई हो, ये मुझे नहीं पता, लेकिन प्यूटन साहब ने इसको आउटराइट रिजेक्ट कर दिया हो। लेकिन दूसरी तरफ हम जब देख रहे हैं कि एक तरफ दाइश के हमलों में खुद तुर्की को नुकसान हो रहा है, सऊदी अरब के अंदर भी कई बम ब्लास्ट हो चुके हैं, इस सिलसिले में कई मसाजिद पे हमले हो चुके हैं, गो के वो शायद दूसरे मसले के लोगों के लिए मसाइल का पैदा करना हो, लेकिन सबसे बड़ा अहम मसला यही है कि अगर वो दाइश के खिलाफ हमले कर रहे हैं, दाइश के खिलाफ लड़ रहे हैं, तो क्या वो ऐसे इतिहाद को नाकाम होने देंगे जो कि इंटेलिजेंस शेयरिंग भी कर रहा है, दाइश को उसको मार भी रहा है, उनके ना सिर्फ ये कि उनको मार रहा है बल्कि उनके जो जखीरे हैं, इसलाह के डिपो हैं, उनके जो कमांड एंड कंट्रोल है उसको भी मार रहा है। लिहाजा मैं समझता हूँ कि प्यूटन साहब जो हैं, रूस जो है वो ईरान, शाम और इराक के साथ मिलकर हर मुमकिन ये कोशिश करेंगे कि ना सिर्फ वो इस ऑफर को ठुकराएं बल्कि जो दाइश के कमांड एंड कंट्रोल सेंटर हैं, जो उनके मजबूत अड्डे हैं या फौजी जखायर हैं, उनको तबाह करें। आपको मालूम है अभी तो कई अखबारों में आ चुका है, कई न्यूज़ चैनल्स में आ चुका है कि रूस ने अपने बहरी जहाज से कई मिसाइल फायर किए हैं जो डायरेक्ट दाइश के अड्डों पे लगे हैं, दाइश के जखायर पे लगे हैं। लिहाजा मैं समझता हूँ कि प्यूटिन साहब जो हैं, रशिया जो है उसकी पॉलिसी बिल्कुल क्लियर है कि उसने दाइश को जो है वन फॉर ऑल ख़त्म करना है, और जो शाम की हुकूमत है उसको हर तरह से, जो बशर अल-असद की हुकूमत उसको हर तरह से बचाना है, चाहे इस सिलसिले में उसको तुर्की का सामना करने पड़े, सऊदी अरब का सामना करना पड़े, या चाहे इस सिलसिले में जितनी भी उनको माली इमदाद की ऑफर की जाती है वो उसको ठुकराना पड़े। इस वक्त खुद रशिया जो है एक बहुत बड़ी इकॉनमी की सूरत में सामने आ चुका है, और आपको ये मालूम होगा कि इस वक्त ओपिक से बाहर सबसे बड़ा जो ऑयल प्रोड्यूसिंग कंट्री है या गैस प्रोड्यूसिंग कंट्री है वो रशिया है। लिहाजा इस किस्म के जो ऑफर्स हैं या इस किस्म के जो वो पेशकशें हैं वो शायद ना पुतिन को पसंद आए और ना ही वो रूस की जो बाकी क्यादत है उसको पसंद आए।
हाशमी साहब, जनाब अमेरिका ने जब से दाइश की मुखालफत शुरू की है उस वक्त से उसका दावा है कि वो दाइश और दीगर इंतहा पसंद गुरुहों का मुखालिफ है और एतदाल पसंद गुरुहों की हिमायत करता है और उनकी हिमायत जारी रखेगा। चुनांचे रिपोर्ट यह है कि आज यानी मंगल के रोज़ खुद पेंटागन ने यह ऐलान किया है कि अमेरिका का जो एक कार्गो तैयारा है वो वाफिर मकदार में शाम की हुकूमत के मुखालिफ एतदाल पसंद गुरोहों के लिए असलहे लेकर शाम के किसी मकाम पर उतरा है। तुर्की भी यही दावा करता है कि वो शाम के जो एतदाल पसंद मुसल्ला गुरोह हैं उनका हामी है। कतः नज़र इससे कि अमेरिका और उसके इत्तेहादी बशमूल तुर्की दाइश जिबहतुन्नुसरा और दीगर इंतहा पसंद तकफीरी दहशतगर्द गुरोहों के मुखालिफ हैं या नहीं, इनके मुखालिफ होने के अपने दावों में कितने सच्चे हैं। मेरा सवाल यह है कि क्या दहशतगर्दों को इंतहा पसंद और इतदाल पसंद में तकसीम किया जा सकता है?
बड़ी अहम बात है, आपके सवाल बहुत ही अहम तरफ इशारा किया। अभी थोड़ा सा और पीछे जाके देखें कि जब पहले अमेरिका कोशिश करता रहा कि साबित करे कि एतदाल पसंदों या आवाम का एक इनकलाब है जो बशार अल असद की हुकूमत को गिराने के लिए मदद तलब कर रहा है और फ्रेंड्स के नाम से ग्रुप्स बनाए गए और उनकी सपोर्ट की गई, और फिर हमने देखा आहिस्ता आहिस्ता जो है वो आवाम तो ख़त्म हुई और वो दहशतगर्द ग्रोह अब कहाँ हैं, उन के नाम जिनको आप दरमियाना या मुतवस्त या बगैर मुसल्ला या गैर मुसल्ला ग्रोह कहेंगे कि जो हुकूमत की तब्दीली के ख्वाह थे, कहाँ हैं वो लोग? कुछ भी नहीं। आखिरी में जो रशिया ने दो अदद कॉन्फ्रेंसिस की कोशिश की कि उनको जमा किया जाए और वहाँ इसी नतीजे पे पहुँचे कि इनके हाथ में कुछ नहीं रहा, कि जो एक गैर मुसल्लह कोशिश कर रहे थे हुकूमत में तब्दीली की, उनके हाथ में कुछ नहीं रहा। अब सिर्फ दो ही ग्रोह बचते हैं, शाम में भी इसी तरह से है, इराक में भी इसी तरह से है, यमन में भी ऐसे ही है। एक वो ग्रोह है कि जो खुद दहशतगर्दी के जरिए से, दहशतगर्दों को सपोर्ट और इनकी मदद के जरिए से तब्दीली का ख्वाह है, और एक ग्रोह जो उसको बचाने के लिए, जिसमें अमूमन गवर्नमेंट है, जिसमें खुद शाम की गवर्नमेंट है या यमन की गवर्नमेंट है, वो कोशिश कर रहे हैं। तो ये बात आपकी सही है कि अब कहीं किसी जगह पर भी कोई मुतवस्सित लोग, मुतदई यानी इस तरह के लोग के जो बगैर असलहे के तब्दीली के ख्वाह हों, ऐसे लोगों की अब कोई, जहाँ तक बात रही कि इन्होंने असलहा उतार दिया तो बात तो दुनिया को असल हकायक तो वही हैं कि जो कम आ रहे हैं सामने और माशरे में कम लाए जाते हैं, कि वो तो मुसल्ला जद्दोजहद के हामी नहीं है कि जिनके लिए इन्होंने बकौल असलाह उतार दिया। वो लोग तो सीधा सी बात है कि सारा असलाह जो है वो दहशतगर्दों को दिया गया है, उसी दाइश को, उसी हरकत अंसार को, उसी हरारो शाम को, ये असलाह उन्हीं के लिए उतार रहे हैं, कि क्योंकि उनकी चीखें निकल रही हैं कि भाई बचाओ। आपको मालूम है कि ये हलब से जब फरार के लिए शुमाल के रास्ते, शुमाली पहाड़ों के रास्ते से तुर्की के अंदर जाने की कोशिशें जो इस वक्त उन्होंने, तुर्की फौज ने रोके रखा है, तो बात यह है कि वहां से एक फरार की सूरत कैफियत, अब भागने के सिलसिले शुरू हो गए उन दहशतगर्द के, जो ख्वाब दिखा के और सुनहरे ख्वाब दिखा के कि तुम्हें तो कई पांच सूबे, तीन सूबे यहाँ के, दो सूबे वहां के, और तुम्हें एक पूरा इलाका दे दिया जाएगा, अपनी हुकूमतें बनाओगे, आज वो फरार की सूरत अख्तियार कर गए। तब उनकी सपोर्ट के लिए, उनकी दिलजोई के लिए, उनको बाकी रखने के लिए मैदान में इस तरह के असलहे, इस तरह की माली इमदादों की बात, रशिया को रोकने की कोशिश, शाम के लिए हर तरह से जहां से भी मिले दहशतगर्द को वहां पहुंचाने की कोशिश, हर तरह का असलहा। तो बहरहाल आपकी बात सही है कि असलन ऐसी कोई बात नहीं है कहीं पर भी अब, यानी तीन या चार ग्रोहों का मसला नहीं है, अब दो ही तकरीबन आमने सामने ग्रोह हैं, उसमें एक दहशतगर्द ग्रोह है कि जिसके खिलाफ ये चार मुल्की इत्तेहाद, कि जिसको भी आपने खुद कहा है कि फिलहाल तो इन्फॉर्मेशन को तबादले के लिए अभी तआवुन और काम शुरू हुआ है, ये इस मरहले में एक ये है कि जो इन दहशतगर्दों के खिलाफ, और वो मुकामी हुकूमतें कि जो कयाम की हालत में है, यानी हम सिर्फ दो ही ग्रोह कह सकते हैं, दहशतगर्दों का ग्रोह और उनके मुकाबले में उनको रोकने की कोशिशें करने वाला यानी हुकूमती ग्रोह।
बहुत बहुत शुक्रिया नज़ीर साहब। जनाब हो सकता है कि ये दहशतगर्द ग्रोह जो शाम में ला के जमा किए गए, अमेरिका और यूरोपीय मुल्कों ने इसमें बुनियादी किरदार अदा किया, इलाके की जिन हुकूमतों ने इस मुहिम में अमेरिका का साथ दिया उनमें तुर्की पेश पेश रहा है। मुमकिन है कि ये ग्रोह अमेरिका और यूरोप के लिए भी खतरा हो, लेकिन उन्होंने दहशतगर्दों को जमा किया है इस खित्ते में, मशरक़ वुस्ता में, शाम में, इराक में, अपने इत्तेहादियों के पड़ोस में। अमेरिका ये बहुत आसान सी बात है समझने की कि ये दहशतगर्द इनके लिए जो इराक और शाम के पड़ोसी हैं वो करीब तर हैं, अमरीका दूर तर है। तो तुर्की और वो दूसरी हुकूमतें जो इस मुहिम में अमरीका का साथ दे रही हैं, वो इतनी सी आसानी सी बात, जो इतनी आसान सी बात है, इसको क्यों समझने से कासिर हैं कि अगर ये दहशतगर्द कभी पलटेंगे, मुखालिफ होंगे, तो अमरीका और यूरोप पहुँचने में हो सकता है उन्हें दुश्वारी का सामना हो, लेकिन तुर्की में, शाम में, कतर में, उर्दुन में बहुत आसानी से पहुँच सकते हैं।
देखिए मैं ये सराफा साहब, ये तो बिल्कुल बात रोज़ रोशन की तरह आया है, लेकिन अनफॉर्चुनेटली इन हुक्मरानों की आंखों पे पट्टियाँ पड़ी हुई। अर्दोगान वही शख्स है जिसने तुर्की में एक सियासी और माशी इनकलाब लाया था, लेकिन वही अर्दोगान जो है वो इस वक्त एक डिक्टेटर की सूरत में सामने आ रहा है। उसने अपने वफादार जो अब्दुल्ला गुल है नहीं किया, उस पर अतमाद नहीं किया, उसको रिप्लेस कर दिए। हम किसी और मुल्क की क्या कहें, मुर्सी को जो कि बहुत बड़ा हामी था सियासी इनकलाब का, उसको उन्होंने साल या डेढ़ साल भी नहीं चलने दिया, जिसमें अरब ममालिक भी शामिल हैं, तुर्की भी शामिल है, अमेरिका भी शामिल है। एक बहुत अजीब सी स्टडी सामने आ रही है इस वक्त, वो ये है कि जो दाइश में लोग शामिल हो रहे हैं उसमें अमेरिकन भी हैं, उसमें यूरोपियन भी हैं, और आप सुन के शायद हैरान भी होंगे लेकिन परेशान नहीं होंगे कि इनमें सबसे बड़ी तादाद जो है फ्रांस से जा रही है, जो कि दाइश से पेशकश है या उनकी तरफ माइल हो रहे हैं। अभी एक मज़र जो है वो जिसकी तरफ आपने इशारा किया कि जब ये लोग पलटेंगे तो सबसे पहले तुर्की की हुकूमत सामने आती है, सबसे पहले सऊदी अरब की हुकूमत सामने आती है, तो इनको इतना बड़ा खतरा जो है ये क्यों सामने नजर नहीं आ रहा। मैं तो इससे भी आगे बढ़ने की कोशिश करूंगा कि जो इस वक्त यमन के हालात हैं वो क्या सऊदी हुक्मरानों को नजर नहीं आ रहे? पूरी दुनिया ये चीख और चिल्ला के ये कह रही है कि यमन में अगर हाथ जलाए जाएंगे तो उसकी आग जो है शायद वो सऊदी हुकूमत तक चली जाएगी, लेकिन इससे भी बाखबर वो सिर्फ एक धुन में आगे बढ़ने की कोशिश कर रहे हैं, और उनका मतमा नज़र, उनका हदफ सिर्फ और सिर्फ बशर असद की गवर्नमेंट को हटाना है। अभी देखिए अमेरिका में भी ये स्टडी जारी हो रही है, इंडिपेंडेंट थिंक टैंक से सोचने मजबूर हो गए हैं कि जब ये दाइश से वापस पलटेंगे, जिसको कहते हैं रेडिकलाइजेशन, जिसको ये सियासी इंतहा पसंदी की इलामत कहते हैं, और जब ये वापस जाएंगे अपने अपने इलाकों में, अपने अपने मुल्कों में, तो वहाँ कितनी इंतहा पसंदी फैलेगी, कितना वायलेंस फैलेगा, इसका अंदाज़ा आप बिल्कुल दुरुस्त फरमा रहे हैं कि अमरीका तो शायद मेनलैंड से 3,000 किलोमीटर 3,000 मील दूर, लेकिन तुर्की तो साथ बैठा है।
बहुत बहुत शुक्रिया नज़ीर साहब, बहुत बहुत शुक्रिया। हमारे प्रोग्राम का वक्त बिल्कुल अपने अख्तिताम को पहुँच गया, इसी के साथ हम नकी हाशमी के लिए भी के साहब के भी शुक्रगुजार हैं, और प्रोग्राम के बारे में हमें अपने अपने नाज़रीन की राय का भी इंतज़ार रहेगा। अगले प्रोग्राम तक के लिए हम इजाज़त चाहेंगे, खुदा हाफ़िज़।